भुटानी शरणार्थीको कथाव्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक पुनर्वास भएका र शरणार्थी शिविरमै छुटेका आफन्तहरू बीचको भावनात्मक भलाकुसारीमा केन्द्रित छ। अमेरिकाको फ्लोरिडा ज्याक्सन भिलमा पुनर्वास भएका शरणार्थी शिक्षक समेत रहेका राम धिमाल र शरणार्थी शिविरमा रहेका उहाँका विद्यार्थी बीच सन्देश आदान प्रदान गर्नेछौ।
हामीले राम धिमाल जस्तो सर अब फेरि पनि पाउन सक्दैनौ। यहाँदेखि उताको जिन्दगीहरू चाहिँ राम सरको राम्ररी बितोस् र यदि उहाँले पनि यस्तै स्टुडेन्टहरूलाई पढाउने काम टिचर भएर काम गर्दै हुनुहुन्छ भने हामीलाई जसरी नै अरू विद्यार्थीहरूलाई नै माया गरिदिनु भन्न चाहन्छु।
यसै गरी अमेरिकाको क्यालिफोर्निया अल्मेडामा पुनर्वास भएका आमा बाबुसँगै रहेका जीवन सुब्बा र बेलडाङ्गी 2 शरणार्थी शिविरमा रहेकी सुब्बाकी दिदी ललिताको सन्देश पनि सुन्छौ।
पहिलाको त्यो पुरानो दिनहरू सम्झिँदाखेरि त धेरै अब के भन्नु, बितेका कुराहरू सम्झेर ल्याउँदाखेरि त धेरै गहिरो चोट लाग्ला जस्तो हुन्छ, दुःख लाग्छ धेरै। कोही बेला यसो सम्झेर ल्याउँदा एक्लै रुन मन पनि लाग्छ।
कस्तो भने आफ्नो फ्यामिलीसँग जहिले पनि छुट्टिँदाखेरि
पुनर्वास भएकाहरूको मात्रै होइन शरणार्थी शिविरमै बसेकाहरूको सिप जागर र प्रतिभाको कुरा पनि गर्छौ। अहिले चाहिँ शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
शरणार्थी गतिविधि। भूटानी शरणार्थी महिला मंचको सक्रियतामा मोरङको शनिश्चरी शरणार्थी शिविरमा पुस्तकालय खुलेको छ। भूटानी शरणार्थीको शिविर बसाईलाई भविष्यमा पनि ताजा राख्न तथा पुनर्वास भएर विभिन्न देश जाने शरणार्थीसँग भएका पुस्तकहरूको संरक्षण गर्ने उद्देश्यले पुस्तकालय खोलिएको हो। पुस्तकालयमा 600 भन्दा धेरै पुस्तक छन्। शरणार्थी समन्वय एकाई शनिश्चरीका सुपरिवेक्षक यज्ञराज निरौला र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको दमक कार्यालयका सामुदायिक विशेषज्ञ नवीन उप्रेतीले पुस्तकालय उद्घाटन गर्नुभयो। हिजो भएको उद्घाटन कार्यक्रममा शरणार्थी सहायतामा संलग्न तथा शरणार्थी समाजका विभिन्न व्यक्तिहरूले पुस्तकालयको महत्व बारेमा बोलेका थिए। गएको शनिबार परेको अन्तर्राष्ट्रिय अपाङ्गता विरूद्धको दिवस शरणार्थी शिविरहरूमा पनि अपाङ्गता भएकाहरूको हक अधिकारका बारेमा चेतनामूलक कार्यक्रम गरी मनाइयो। दिवसको अवसरमा चेतनामूलक र्याली र सभाहरू गरिए। अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मूल प्रवाहमा ल्याउने उद्देश्यले हरेक वर्ष डिसेम्बर 3 तारीकमा यो दिवस मनाइन्छ। राम्रो विश्वका लागि सबैको संलग्नता, अपाङ्गता भएका व्यक्तिहरू समेतको विकासमा सहभागिता भन्ने नारासाथ विश्व अपाङ्गता विरूद्धको दिवस मनाइएको हो। शनिबार नै परेको अन्तर्राष्ट्रिय सेवक दिवस पनि विभिन्न कार्यक्रम साथ मनाइएको छ। नोभेम्बर 25 परेको महिला हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसदेखि शुरू भएका विभिन्न अन्तर्राष्ट्रिय दिवसहरू आउँदो शनिबार परेको मानवाधिकार दिवस मनाएपछि सकिनेछन्। यो बीचमा परेका विभिन्न दिवसलाई 16 दिने अभियानका रूपमा मनाइएको हो। अहिलेसम्म पुनर्वास हुने भूटानी शरणार्थीको संख्या 56,766 पुगेको छ। यीमध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै 48,138 भूटानी पुनर्वास भएका छन्। यसै गरी क्यानाडामा 3,858, अस्ट्रेलियामा 3,162, न्यूजील्याण्डमा 589, डेनमार्कमा 612 भूटानी पुनर्वास भएका छन्। यस्तै नर्वेमा 372, नेदरल्याण्डमा 324 र बेलायतमा 111 भूटानी पुनर्वास भएका छन्। अब शरणार्थी शिविरमा 56,220 शरणार्थी छन् भने यीमध्ये 42,436 पुनर्वास जाने इच्छा देखाएका छन्। शरणार्थी शिविरहरूमा रहेका मध्ये 13,758 भने पुनर्वासको इच्छा देखाएका छैनन्। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानमा पहिलो पटक निजी क्षेत्रबाट आन्तरिक हवाई उडान शुरू हुने भएको छ। गएको आइतबार तासी एयरले स्विजरल्याण्डमा बनेको 8 सीट क्षमता भएको जहाज भूटान ल्याएको छ। आउँदो 21 तारीकबाट नियमित उडान शुरू गरिने भूटान ब्रोडकास्टिङ सर्भिसले जनाएको छ। तासी एयरले हरेक बुधबार र शुक्रबार पारो एयरपोर्टबाट बुङथाङ र योङफुलासम्मको उडान भर्ने प्रमुख कार्यकारी अधिकृत डेभिड युङले बताउनु भएको छ। यसअघि भूटानमा सरकारी एयरलाइन्स ड्रुक एयरले मात्र आन्तरिक र बाह्य उडान भर्दै आएको थियो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि पुनर्वासका कारण शरणार्थीको परिवारमा आएको विखण्डनका कुरा गरौं। भूटानबाट भाग्दा कति आफन्त उतै छुटे, शरणार्थी शिविरबाटै आफ्नो थात थलो फर्कन पाइएला भन्ने आशा थियो, तर तेस्रो देश पुनर्वासको विकल्प आएसँगै भूटानी शरणार्थीका परिवार फेरि छिन्न भिन्न भएका छन्। कोही शरणार्थी शिविरमा त कोही विभिन्न आठ देशमा। यसले पुनर्वास भएका र शरणार्थी शिविरमै छुटेका आफन्तहरूको मनमा ठूलो चोट पारेको छ। कार्यक्रम शरणार्थी सन्देशले यो चोटलाई कम गर्ने सानो प्रयास गरेको छ, विभिन्न ठाउँमा बाँडिएका शरणार्थी परिवारको सन्देश आदान प्रदान गराएर। यो अभियान अन्तर्गत हामीले पहिलो चरणमा अमेरिकाका विभिन्न राज्यमा पुनर्वास भएका शरणार्थीसँग टेलिफोनमा कुराकानी गरेका छौं। यो अभियान अन्तर्गत अमेरिकाको फ्लोरिडा ज्याक्सन भिलमा पुनर्वास भएका शरणार्थी शिक्षक समेत रहेका राम धिमालले आफ्ना विद्यार्थीहरूलाई गरेको सम्झना सुनौ।
मैले सन्दास एकाडमी स्कुलमा 3 वर्ष पढाएँ, 2007 सालदेखि लिएर 2010 सालसम्म। मेरो विद्यार्थीहरूलाई राम्रो पढ्नु, अब एकदम लगनशील भएर पढ्नु र त्यहाँ पढेको कुरो अवश्य पनि यहाँ लाग्नेछ भन्न चाहन्छु।
आफूलाई पढाइरहेको एकजना शिक्षक यति टाढाबाट चाहिँ आफ्ना विद्यार्थीहरूलाई सम्झना गरिरहेको छ, आफूले पढाउँदाखेरि चाहिँ यी विद्यार्थीहरूको अवस्था कस्तो थियो, उनीहरूको चाहिँ शिक्षामा गर्नुपर्ने सुधार के खालका थिए, ती कुनै तपाईँसँग सुझाव छ भने उहाँहरूलाई दिन सक्नुहुन्छ, हामी तपाईँका विद्यार्थीहरूसँग यो बारेमा छलफल गर्न सक्छौँ।
उहाँको पढाइ र यहाँको पढाइ अब धेरै आकाश पातालको फरक छ र जति उहाँ राम्रो पढेर जति इङ्ग्लिस इम्प्रुभ गरेर विद्यार्थीहरूले अमेरिकामा त्यस्ता विद्यार्थीले चाहिँ गर्न सक्छन्। लेभल हेरेर अब एज हेरेर भर्ना गरिन्छ अमेरिकामा र जहाँसम्म मलाई लाग्छ एकदम लगनशील
यो थियो अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सन भिलमा पुनर्वास भएका शरणार्थी शिक्षक समेत रहेका राम धिमालले आफ्ना विद्यार्थीहरूलाई गरेको सम्झना। यो सुनेपछि हाम्रा झापा सहकर्मी सावित्रा ढुङ्गाना खुदुनाबारी शरणार्थी शिविरमा रहेका उहाँका विद्यार्थीहरूलाई भेट्न पुग्नु भएको छ।
खुदुनाबारी शरणार्थी शिविरको सनराइज एकाडेमी स्कूलमा कक्षा 10 अध्ययनरत एकजना भाइ, के हो नाम? थर
तारप्रसाद तिवारी, सेक्टर B2, हट नम्बर 91।
राम सरलाई चिनिया छ?
चिनेको छ, हाम्रो उहाँ टिचर पनि हुनुहुन्छ र एकदमै स्टुडेन्टहरूलाई माया गर्नुहुन्थ्यो, त्यो भएर एकदमै परिचित छौँ हामी।
भाइहरूलाई चाहिँ कुन विषय पढाउनु भयो सरले?
सब्जेक्ट साइन्स पढाउनु भएको थियो, एकदमै बुझाएरै पढाउनुहुन्थ्यो, उहाँले पढाएको सरलसँगले हामीले बुझ्थ्यौँ।
सरको के कुराको चाहिँ याद आउँछ?
उहाँ एकतर्फबाट हाम्रो शिक्षक हुनुहुन्थ्यो र अर्कोतर्फबाट अब जुनै रङ्गमञ्चमा अब आफ्नो कला प्रस्तुत गर्दाखेरि एकअर्कामा साथी भएर सल्लाहसँगले हामी सँगै प्रस्तुत गर्ने भएको कारणले गर्दा परिचित भएको।
कस्तो बेलामा चाहिँ राम सरको सम्झना आउँछ?
पढाउँदा पनि अब कति कुरा नबुझेको कठिन ठाउँमा सोद्धाखेरि सरलसँगले बुझाइदिनुहुन्थ्यो र अब यस्तो एजेन्सी जुनै एजेन्सीहरूले प्रोग्राम राखेको बेलामा सरले पनि गाउनुहुन्थ्यो, त्यो भएर सरहरूसँगै सल्लाहमा कमिटी मिलाएर हामी गाउने गर्थ्यौँ।
राम सरले चाहिँ अहिले सनराइज एकाडेमीमा कक्षा 10 पढ्ने भाइ बहिनीहरूलाई धेरै सम्झिनु भएको छ, त्यसै गरी तपाईँहरूको लागि केही सुझाव पनि दिनुभएको छ। जो रिसेटल हुन चाहने हुनुहुन्छ उहाँहरूले चाहिँ अङ्ग्रेजी विषय राम्रो गर्नुहोला, ध्यानपूर्वक पढ्नुहोला भन्नुभएको छ, त्यो सुझावलाई कसरी लिनुहुन्छ?
त्यो सुझावलाई अब स्टुडेन्ट भएर पढाइ क्षेत्रमा लागेर त्यति पनि प्रगति नगरे त अब पढ्ने एउटा अर्थ नै रहँदैन, त्यो भएर हामीले भित्रदेखि नै पढाइलाई चाहिँ ध्यान लिएर पढेर आफ्नो इङ्ग्लिस स्पिकिङलाई एकदम सुधारेर कलालाई पनि साथसाथै अगाडि बढाउँदै ठुलो मान्छे बन्ने एउटा सोच लिएर हिँड्नुपर्ने हुन्छ।
राम सरदेखि के कुरामा चाहिँ भाइ प्रभावित हुनुहुन्छ?
राम सरले अब हामीलाई अरू क्रियाकलापमा पनि थुप्रो सहयोग गर्नुहुन्थ्यो, प्राय बाटोमै भेटेको बेलामा पनि र उहाँको घरमा बोलाइ बोलाइकन पनि नजानेको कुराहरूले एकदम दोहोऱ्याइसँगले बुझाएर सिकाइदिनुहुन्थ्यो, त्यसमा हामी एकदम सरसँग प्रभावित छौँ।
उहाँको लागि तपाईँको तर्फबाट सन्देश चाहिँ के छ?
उहाँ बसेर सरले आफ्नो कार्यलाई राम्रोसँगले थालनी दिएर राम्रोसँगले अगाडि बढिदिनुहुन्छ होला भन्ने हामीले यहाँ पूर्ण आशा लिएर बसेका छौँ र सरलाई एकदमै हाम्रो तर्फबाट नै माया छ, सम्झि नै रहेछौँ हामीले पनि, सम्झिँदै गर्नुहोला, अहिलेसम्म पनि हामीलाई माया गरिरहनु होला, यही नै छ सरलाई शुभकामना।
बहिनीको नाम के हो?
चन्द्रकला चम्लगाई, B4 13।
अहिले पढाइ कहाँ पुग्यो?
क्लास 10।
राम धिमाल सरलाई चिन्नुहुन्छ?
चिन्छु।
कसरी सम्झिनुहुन्छ राम सरलाई?
जुन चाहिँ सरले क्लासमा पढाएको हँसाएको त्यही आधारमा सम्झिन्छु।
कस्तो पढाउनुहुन्थ्यो?
एकदम राम्ररी अब हँसाई बुझ्ने पाराले पढाउनुहुन्थ्यो।
उहाँसँग हामीले कुराकानी गरेका छौँ होइन, उहाँले चाहिँ अहिले सनराइज एकाडेमीमा कक्षा 10 पढ्ने सबै विद्यार्थीहरूलाई सम्झना सुनाउनु भएको छ, यसै गरी विद्यार्थीहरूको लागि केही सुझाव पनि दिनुभएको छ, अङ्ग्रेजी विषयमा अलिक धेरै ध्यान दिनुहोला, त्यो सुझावलाई कसरी लिनुहुन्छ?
अब त्यो सुझावलाई हामी पनि अब राम्ररी पढ्नेछौँ सरलाई नि सम्झिरहेका छौँ हामीहरूले नि जुन चाहिँ अब साइन्स टिचर अहिले साइन्स टिचरको धेरै अभाव छ होइन अब सरले पहिले धेरै मजाले बुझाएर पढाउनुहुन्थ्यो तर अहिले त्यो खालको टिचर पाइँदैन त्यही आधारमा सम्झिन्छु
मेरो नाम यस्ता खन्दाल सेक्टर E2 हट नम्बर 7
राम धिमाल सरलाई कसरी सम्झिनुहुन्छ
क्लास 8 हुँदाखेरि साइन्स पढाउनु भएको थियो होइन एकदमै राम्रो तरिकाले पढाउनु भएको थियो उहाँले पढाएको कुराहरू चाहिँ कतिपय अझै पनि हामी 9-10 काम लागेको थियो होइन त्यो भएर उहाँलाई चाहिँ म कहिले पनि बिर्सिनै सक्दै सक्दिनँ अरू सरहरू भन्दाखेरि उहाँ अलिक स्टुडेन्टसँग धेरै मजाले मिल्ने होइन अनि बिचमा अब अल्छी लाग्यो भने उहाँले इन्टरटेनमेन्ट पनि गर्ने जस्तै अब विद्यार्थीसँग राम्रो कोर्डिनेसन भएर होला सायद सर अब स्टुडेन्टले चाहिँ राम्ररी सरले भनेको सरलाई मान्ने अनि सरलाई टाइममा अब अल्छी भएको खेलामा चाहिँ गीतहरू सरले गाइदिएर मनोरञ्जनहरू पनि गराइदिनुहुन्थ्यो त्यो भएर स्टुडेन्टहरू प्रायः जस्तो सबैले मनै पराउँथ्यो राम धिमाललाई
शिविरमा के कस्ता खालका कार्यक्रम हुँदा अथवा कस्तो बेलामा चाहिँ राम सरलाई सम्झना गरिन्छ
साङ्गीतिक कार्यक्रमहरू भयो त्यस्तो कार्यक्रममा चाहिँ सरले एकदमै राम्रो गीत गाउनुहुन्थ्यो त्यो भएर सरलाई चाहिँ कहिले हामी बिर्सिनै सक्दैनौँ
तपाईँको चाहिँ सन्देश के छ राम सरको लागि
मेरो चाहिँ सन्देश भन्नुपर्छ भने हामी जति पनि स्टुडेन्टहरू छौँ होइन धेरै नै मिस गरिरहेको छौँ किनकि हामीले राम धिमाल जस्तो सर अब फेरि पनि पाउन सक्दैनौँ यहाँदेखि उताको जिन्दगीहरू चाहिँ राम सरको राम्ररी बितोस् र यदि उहाँले पनि यस्तै स्टुडेन्टहरूलाई पढाउने काम टिचर भएर काम गर्दै हुनुहुन्छ भने हामीलाई जसरी नै अरू विद्यार्थीहरूलाई नि माया गरिदिनु भन्न चाहन्छु
मेरो नाम मनरथ तिवारी हो 10 पढ्छु
राम धिमाल सरलाई चिन्या हो
राम धिमाल सरलाई मैले चिनेको हो उहाँले हामीलाई क्लास 8 पढाउनु भएको हो उहाँले राम्रो पढाउनुहुन्थ्यो अझै पनि सरलाई हामी सम्झि नै रहन्छौँ अहिले सर सेटलमेन्ट भइसकेको लगभग 2-2.5 वर्ष भइसक्यो सरलाई हामी धेरै सम्झिन्छौँ यहाँबाट पनि सरले हामीलाई राम्रो पढाउनुहुन्थ्यो अहिले हामी 10 पुग्यौँ सरले पढाएर हामीलाई यतिसम्म जान्ने बनाउनु भयो अहिले सरमा पुग्नु भएको छ त्यो फर्स्ट पिरियड हाम्रो क्लास टिचर हुनुहुन्थ्यो उहाँले पढाउनु हुँदाखेरि धेरै 45 मिनट उहाँले पढाउनु हुन्न थियो किनकि उहाँले 30 मिनटसम्म पढाउनुहुन्थ्यो 15-10 मिनट चाहिँ हामीलाई गीत गाएर रमाइलो गरेर उठाएर गीत गाउनु लाएर गर्नुहुन्थ्यो रमाइलो नै गर्नुहुन्थ्यो मजाले हाँस्नुहुन्थ्यो खेल्नुहुन्थ्यो हामीसँग रमाइलो गर्नुहुन्थ्यो उहाँले जानेको कुराहरू सबै हामीलाई ल्याएर क्लासमा गरेर देखाउनुहुन्थ्यो र सिकाउनुहुन्थ्यो पनि राम्रो लाग्थ्यो उहाँले पढाउँदाखेरि मजाले बुझिन्थ्यो अरू पनि नबुझिने त्यस्तो सब्जेक्टहरू पनि नबुझिने टपिकहरू पनि उहाँले राम्रोसँग बुझाएर पढाउनुहुन्थ्यो
यति बेला स्कुलको कस्तो कार्यक्रमहरूमा चाहिँ राम सरको सम्झना गरिन्छ
जस्तै अब हामीलाई अहिले प्रोग्रामहरू राखेको छौँ भने कतै प्रोग्रामहरू राखिएको छ त्यस्तोमा चाहिँ अब प्रोग्राम गर्दाखेरि सधैँ राम सरलाई सम्झेर हामीले राम सरलाई गाउन बोलाउँथ्यौँ राम सरले एकदम मजाले गाउनुहुन्थ्यो किनकि उहाँले त यहाँ क्याम्पमा राम्रो गाएर सबै उहाँ चिनेर जाइसक्नु भएको छ उहाँलाई नचिन्ने प्रायः कोही छैन होला यहाँनिर त जस्तो लाग्छ मलाई त्यही भएर हामी पनि प्रोग्राम गर्दाखेरि हामी राम सरलाई सम्झिन्छौँ नै
अहिले म खुदनाबारी शरणार्थी शिविरको सेक्टर B1 आइपुगेका छु राम धिमालको शरणार्थी शिविरको छाप्रो नजिकै छिमेकी छाप्रोमा एकजना शरणार्थी के हो नाम थर
म कमल भट्टराई B168 उसको घर अगाडि मेरो घर
यही घर हो राम धिमालको
हजुर
तपाईँहरूले चाहिँ आफ्नो छिमेकीलाई कसरी सम्झिनु भएको छ
हामीले त अब 1-1.5 वर्षै भयो भाइहरू गएको भाइ अब नाताभित्रको भाइ पनि हो एक छिमेकी अब मिस गरिरहेछौँ अहिलेसम्म बोली नभए पनि अब भाइलाई पनि यहाँदेखि सम्झिरहेछौँ सबैले सपरिवार भनौँ न सबैले सर छिमेकीको आधारले अब भाइ भनेर
कस्तो नाता पर्थ्यो
मेरो सानिमाको छोरा
कस्तो बेलामा चाहिँ उहाँको कुरा हुन्छ घरमा
उहाँको कुरा भनेको त यसो उहाँ रमाइलो गर्ने मान्छे हाँस्ने यतिखेर केदार भएको यसलाई के हुन्थ्यो होला राम भएको भए के हुन्थ्यो होला दाजुभाइहरू इन्दिर भएको होला राम भइदिएको भए कस्तो रेला हुन्थ्यो होला सानो कुरामा पिस निकाल्थ्यो कि उसले सानो कुरालाई बनाइहाल्थ्यो जोक्स बनाउँथ्यो त्यतिखेर सम्झना आउँछ क्या भाइको जोक्स गरेको बेलामा साथीहरू भएर अहिले राम भइदिएको भए यो सानो कुरालाई अलिक इन्लाज गर्थ्यो होला ठुलो बनाउँथ्यो होला हाँसो हुन्थ्यो होला भन्ने यस्तो कुरा हुन्छ क्या हाम्रो अब भाइलाई धेरै सम्झिँदाखेरि कहाँ हुने प्रोग्राम हुँदाखेरि भाइले गीत गाउँछ राम्रो राम्रो गीतहरू अनिल सिंहको गीतहरू भाइहरूले गाउँथ्यो होइन त्यो भाइको गीत अनिल सरको ट्याक्कै भोइस मिल्थ्यो क्या भाइको त्यतिखेर अब रेडियोमा गाना बज्यो भने त्यस्तो बेलामा भाइलाई सम्झना आउँछ अनि अब त्यस्तो भन्दाखेरि त्यही हो हाँसो खेलो गरेकै चाहिँ धेरै याद हुन्छ क्या भाइहरूसँग
तपाईँको सन्देश चाहिँ के छ उहाँको लागि
अब भाइलाई म मिस गरिरहेछु अब मौका पर्यो कुनै दिन आयो भने हामी पनि आउनेवाला छौँ भेट अवश्य होला भएन भने पनि भाइले कुनै दिन सम्झ्यो भने फेरि एकचोटि फोन गरे राम्रो हुन्छ यहाँ त पनि हामीसँग त नम्बर छैन भाइले फोन गरे भने प्रत्यक्ष भन्नु अब यहाँबाट जसै आवाज मात्रै सुन्यो भने हामी दुईजना बोल्न पाउँथ्यौँ मनका कुरा हुन्थ्यो
पुनर्वास भएका र शरणार्थी शिविरमै छुटेका आफन्तहरूबीच सन्देशको आदान प्रदान गराउने यो अभियानमा अमेरिका पुनर्वास भएका देवीचरण अधिकारीको ठूलो सहयोग छ पुनर्वास भएका शरणार्थीलाई सम्पर्क गराउने क्रममा अधिकारीले हामीलाई अमेरिकाको क्यालिफोर्नियाको अल्मेडामा रहेका जीवन सुब्बासँग पनि सम्पर्क गराइदिनुभयो
जीवनजी तपाईँलाई स्वागत छ शरणार्थी सन्देशमा हामी खासमा चाहिँ त्यहाँ भएका मान्छे र शिविरमा छुटेका परिवारहरूको बीचको चाहिँ यो आदान प्रदान गर्न खोजिरहेका छौँ। त्योभन्दा अलिकति पहिला चाहिँ अमेरिकाको बसाइको बारेमा थोरै बताइदिनुहोस् न संक्षेपमा।
म चाहिँ करिब यहाँनिर आएको 12 वर्ष भइसके, मेरो आमा बाबाहरू आउनुभएका 3 वर्ष लागिसक्यो। एकजना दिदी भाना भन्जा र भेनाहरू चाहिँ केरलामा हुनुहुन्छ।
तपाईँ यसरी परिवार छुट्टिँदाखेरि तपाईँको आफ्नै दिदी भिनाजु भान्जा भान्जीहरूसँग यसरी छुट्टिएर बस्दाखेरि तपाईँलाई परेको अनुभूति चाहिँ कस्तो खालको छ?
अब यो कस्तो भने आफ्नो फ्यामिलीसँग जहिले पनि छुट्टिँदाखेरि वी मिस देम भेरी मच होइन, एन्ड भाइ चाहिँ बस्छ, उहाँले पनि हामीलाई मिस गर्नुहुन्छ।
उहाँलाई चाहिँ तपाईँको सन्देश तपाईँको भनाइ के छ?
उहाँलाई के छ भने हामीले फोन पनि गरिरहन्छौँ, उहाँलाई जहिले पनि मिस गर्छौँ।
पुनर्वास भएका आमा बाबु सहित अमेरिकाको क्यालिफोर्नियाको अल्मेडामा रहेका जीवन सुब्बाले बेलडाङ्गी 2 शरणार्थी शिविरमा रहेकी आफ्नी दिदी ललिता सुब्बालाई सम्झनुभयो। उहाँको सन्देश सहित हाम्रा झापा सहकर्मी गोपाल गर्तौला यतिखेर सुब्बाकी दिदी ललिता सुब्बालाई भेट्न जानुभएको छ।
जीवन सुब्बाको दिदी ललिता सुब्बा बेलडाङ्गी 2 शरणार्थी शिविरमा हुनुहुन्छ। बेलडाङ्गी 2 शरणार्थी शिविर सेक्टर I1 छाप्रो नम्बर 53 म अहिले त्यहाँ आइपुगेको छु। अब म उहाँसँग कुरा गर्दैछु। तपाईँ ललिता सुब्बा?
हजुर, म ललिता सुब्बा।
को को हुनुहुन्छ यो हटमा अहिले?
यो हटमा अहिले मेरो 4 परिवार छ। 4 परिवारमा अहिले यहाँनिर श्रीमान र म एउटी छोरी र एउटा छोरा बस्दैछौँ।
तपाईँको भाइ अमेरिका पुग्नु भएको रहेछ अघि?
हजुर, उहाँहरू अमेरिका गइसक्नु भएको निकै भयो, 2-3 वर्ष जस्तो भइसकिसक्यो।
भाइका कुरा सुन्नुभयो, कस्तो लाग्यो?
भाइको कुरा सुनेर खुसी लाग्यो। के गर्नु, खै हाम्रो त अहिलेसम्म पनि भएको छैन प्रोसेस हुन्छ होला भन्ने आशामा यत्रो वर्ष बितिसक्यो, रै पनि अझै पनि हुन्छ होला भन्ने आशा लागिरहेछ।
पसल पनि गर्नु भएको छ अघि?
अब आमदामीको केही बाटो पनि छैन, त्यसै कारणले सानो एउटा यसो 1-2 पैसा हुन्छ कि भनेर सानो कपडाको पसल लिएर बसिरहेको छु।
तपाईँको को को आफन्तहरू बाहिर जानु भएको छ, भाइ सहित अरू?
मेरो भाइ सँग बुहारी पनि छ, साथै आमा बाबा पनि हुनुहुन्छ, र मेरो दिदीहरू पनि जानु भएको छ। मेरो 2 दिदीहरू हुनुहुन्छ, 2 उहाँहरू पनि क्यालिफोर्नियामै हुनुहुन्छ, तर उहाँहरू चाहिँ अलग अलगै बस्नुहुन्छ। मेरो भाइसँग चाहिँ आमा र बाबा मात्रै बस्नुहुन्छ।
तपाईँ परिवारको यहाँ एक्लै त्यसो भए छोरा छोरी मध्ये?
हजुर, म एक्लै छु, सबै अरू गइसकिसक्यो।
तपाईँ भन्दा कति वर्ष कान्छु भाइ?
म भन्दा 2 वर्ष मात्रै कान्छु।
मतलब खेल्ने, तपाईँको सानैदेखि खेल्ने ओर्ने साथी, पढ्ने खेल्ने साथी?
हजुर, हामी खेल्ने ओर्ने पनि सँगै साथी, र सँगै खेल्थ्यौँ पनि। हामी स्कुल पनि सँगसँगै पढियो, तर एउटै क्लासमा बसेर पनि पढियो हामी पढ्ने चाहिँ, तर एउटै क्लासमा पढेर बस्दा दिदीभाइमा भाइले नै मलाई टपिहाल्यो। म अलिकति कमजोरी नै भए पढाइमा पनि भाइलाई टप्नु सकिनँ।
कस्तो लाग्छ ती सानो छँदाका ती पुराना दिनहरू सबै सम्झिँदा?
पहिलाको त्यो पुरानो दिनहरू सम्झिँदाखेरि त धेरै, अब के भन्नु, बितेका कुराहरू सम्झेर ल्याउँदाखेरि त धेरै गहिरो चोट लाग्ला जस्तो हुन्छ, दुःख लाग्छ धेरै। कोही बेला यसो सम्झेर ल्याउँदा एक्लै रुन मन पनि लाग्छ, कति दुःख लाग्छ मलाई।
तपाईँको के सन्देश छ उहाँहरूलाई?
हजुर, हामीले पनि धेरै कोसिस गर्दैछौँ भन्छ भने छिटो नै उहाँनिर आमा बाउ आफ्नो परिवार भएकोमा पुग्न पाए धेरै खुसी लाग्ने थियो, र मेरो आमा बाउलाई पनि उहाँनिर राम्रै होला, भाइहरू राम्रैसँगले बसेको होला भनेर यही खुसी नै दिन चाहन्छु उहाँहरूलाई। चिन्ता नलिनु मेरो लागि, जस अब अवश्य पनि जसरी भए पनि भेट हुन्छ होला। उहाँबाट मम्मीले फोन गर्नुहुन्छ, बेला बेला भाइ पनि बोल्नुहुन्छ, दिदी बहिनीहरू पनि सबैले फोन गर्नुहुन्छ।
नाम भनेरै भन्नुहोस् न।
ठुलो दिदीको नाम देवी माया सुब्बा हो, भेनाको नाम गोपीलाल गुरुङ हो, अनि भेना अहिले काहीँ केही काम जबहरू गर्दै हुनुहुन्छ। दिदी चाहिँ सायद घरमै बसिरहनु भएको जस्तो लाग्यो, त्यस्तै कुरा गर्नुहुन्थ्यो। नानीहरू 3 स्कुल पढिरहेछ। मेरो माल दिदी हुनुहुन्छ लीला देवन, भेनाजु अर्जुन देवन हो, र उहाँले पनि जब केही गर्दै हुनुहुन्छ। मेरो दिदी पहिला गर्दै हुनुहुन्थ्यो जब, अहिले चाहिँ उहाँ बिरामी भएको कारणले गर्दाखेरि घरमै बसिरहनु भएको छ अरे, त्यसो भनेर फोन गर्नुभएको थियो मलाई।
यो त उतै हुनेको कुराकानी भयो, यहाँको पनि सबै सुनाइदिनुहोस् न, घर व्यवहार कसरी चल्दैछ, के गर्दै हुन्छ?
अब यहाँको घर व्यवहार त त्यही हो, हाम्रो फोटो छैन होइन, फोटो नभएको कारणले हामीले रासिन पनि पाएको छैन। त्यो नानीहरूको टेम्परेरी दुईजनाको रासिनहरू पाउँदै थियो, त्यो पनि एकजनाको 18 एबभ भएपछि त्यो पनि काटियो, लास्ट इयर पोहोरको सालै काटिएको हो। अनि सानो एकजना छ 10 वर्षको याङचेन, उसको मात्रै पाउँदैछ। र हामीलाई साँच्ची भनौँ भने त्यो एकजना बालखाको रासिनले हामी यत्रो 4 जना परिवार खानु त हामीलाई पुग्दैन नै। अब हामी के गरेर खाँदैछौँ, कसो गरेर खाँदैछौँ भन्ने कुरा त आफूलाई मात्रै थाहा छ, कति दुःख छ यहाँ भनेर। त्यसको लागि अब श्रीमान पनि यसो बाहिरतिर जानुहुन्छ, केही काम साम गर्नुहुन्छ, अनि म चाहिँ यहाँनिर सानो पसल खोलेर बसिरहेको छु। त्यो पसलबाट 1-2 पैसा मलाई यसो नाफा हुन्छ, फाइदा हुन्छ, त्यसैले सब्जीहरू किनेर खान्छु। यस्तै गरेर दुःख बिताएर बसिरहेछु अहिलेसम्म चाहिँ। अब आफन्तसँग भेट हुन्छ होला भन्ने धेरै आशा त लागिरहेछ र आशा पनि छ, पक्कै नै भेट हुन्छु होला, हामीलाई एक दिन न एक दिन त अवश्य लान्छै होला भन्ने आशामा छु।
उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा यतिन्जेल हामीले पुनर्वास भएका र शरणार्थी शिविरमै छुटेका आफन्तहरू बीचको भावनात्मक सन्देश आदान प्रदान गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम मेचीट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भूटानीहरूको सिप, जाँगर तथा प्रतिभाको कुरा गर्छौं। आजको कार्यक्रममा सहभागी प्रतिभावान शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिरै लागौं।
शनिश्चर शरणार्थी शिविरको बीचतिर पसलमा एकजना युवा शरणार्थीसँग भेट भयो, वीरमान तामाङ, जो सन् 2007 भूटानी शरणार्थी बाल मञ्चले आयोजना गरेको बाल गायन प्रतियोगिताबाट बाल तारा घोषित हुनुभएको थियो। वीरमान तामाङजी, अहिले चाहिँ के गरिँदैछ?
साथीहरू मिलेर एउटा एल्बम निकाल्ने जमर्कामा छौँ, जम्मा गरी त्यसमा 8 वटासम्म हुन्छ होला। त्यसमा 2 गाना जति मैले गाएको छु, अरू हामी 4 जना जति छौँ।
तपाईँले आफूले संगीत समेत गर्नुभएको छ कुनै गीतको?
मैले यो यही गाना गाउन गइरहेको छु जुन मैले संगीत गरेको थिएँ, मेरै शब्द मेरै संगीत।
अरूको म हुन सक्दिन किनकि म तिम्रो मनमा बसेको छु, अरूको म हुन सक्दिन किनकि म तिम्रो मनमा बसेको छु। त्यसैले त नछाड मलाई म तिम्रो मायामा फसेको छु, फसेको छु।
कतिवटा गीत रचना गर्नुभएको छ अहिलेसम्म?
खासै गरी होइन, म गजल, कविता, मुक्तकहरू पनि सबै लेख्छु, गानाहरू पनि धेरै लेखिसकेको छु, सङ्गीत गरेको चाहिँ 3-4 वटा छ।
एउटा अर्को गीत पनि सुनौ न त।
हुन्छ, अलिक सिनियर, अलिक ठुलो मान्छेकै गाना गाउन गइरहेको छु, सिओ परियारजीको।
कहाँ थियौ तिमी कहाँ थियौ तिमी रङ्ग मञ्च उठेपछि आयो, कहाँ थियौ तिमी रङ्ग मञ्च उठेपछि आयो, समयले समयले जवानी यो लुटे पछि आयो समयले जवानी यो लुटे पछि आयो कहाँ थियो तिमी रंग मञ्च उठे पछि आयो समयले जवानी यो लुटे पछि आयो समयले जवानी यो लुटे पछि आयो ओ निसा निसा पानी बसा निसा निरे सारे निसारे एना तिमी र म सँग सँगै गर्नु हुन्थ्यो यात्रा ए तिमी र म सँग सँगै गर्नु हुन्थ्यो यात्रा ओ तिमी र म सँग सँगै गर्नु हुन्थ्यो यात्रा तिमी र म सँग सँगै गर्नु हुन्थ्यो यात्रा जिन्दगीलाई बोक्ने गाडी ओ जिन्दगीलाई बोक्ने गाडी छुटेपछि आयो समयले जवानी लुटे
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश पोस्ट बक्स नम्बर 6469 काठमाडौँ अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.npमा इमेल पनि गर्न सक्नुहुन्छ यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ
पर्सी शुक्रबार बेलुकी 6:30 बजे पनि पुनर्वास भएका र शरणार्थी शिविरमा रहेका आफन्तहरू बीचको संवाद सहितको विशेष कार्यक्रम लिएर आउने नै छौ कार्यक्रम सुन्न नभुल्नुहोला
हवस् त शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई भीमसेन राजवाहक शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु नमस्कार